नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। आजको कार्यक्रममा हामी रगतसँग जोडिएर कुराकानी गर्नेछौँ। मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल्स ल्यान्ड स्ट्रिनको जन्मदिन 14 जुनको अवसर पारेर रक्तदाता दिवस मनाउँदै आइएको छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् 2004 यो दिवस मनाउन थालिएको हो। यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ। रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्वबारे जानकारी दिने खालका विविध कार्यक्रमहरू हुने गर्दछन्। रगतको महत्व बुझाउँदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदान प्रति सम्मान गर्नु नै यो दिवस मनाउनु हो। रक्तदानको आवश्यकताबारे जागरूकता बढाउन यो दिवस मनाउँदै आइएको हो। यस दिवसले नयाँ रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरूलाई सम्मान गर्न स्वयंसेवी भावना अवश्य बढाउनेछ। रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरूको कदर स्वरूप नेपालमा 2070 जेठ 30 र 31 गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो। मानव रक्त समूह 8 प्रकारका हुन्छन् र आफ्ना रगत समूह अनुसारको मेल खाने समूहका रगत उनीहरूमा चढाउने गरिन्छ। यसरी रगत दिन या चढाउन अगावै दाताहरूको रगतमा कुनै संक्रमण छ या छैन भनेर जाँच पनि गरिन्छ। यसरी दाताहरूलाई उनीहरूको मेडिकल इतिहास र स्वास्थ्यका बारेमा पनि जान्ने अवसर मिल्छ। सामान्यतया एक पटक रक्तदान गरेर अर्को पटक रक्तदान गर्नुका बीचमा कम्तीमा 3 महिनाको फरक राख्ने चलन छ। रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागि के कुरा हुनुपर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्छ। रक्तदान गर्नका लागि सामान्यतया 50 केजी तौल भएको, कम्तीमा पनि 18 वर्ष र बढीमा 60 वर्षको सीमा तोकिएको छ। यस्ता रक्तदाताहरूका सीमाहरू देश अनुसार फरक फरक पनि हुन सक्छ। रक्तदान नै जीवनदान हो। बेलैमा नपाएमा मान्छेको ज्यानै पनि जान सक्छ। यस्तै महत्वपूर्ण कुरा हो रगत। हरेक मान्छेको शरीरमा नसा नसामा कुदिरहेको, हरेक तन्तुहरूमा आवश्यक कुराहरू पुर्याइरहेको, शरीरको तापक्रम सन्तुलन गरिरहेको अनि हाम्रो प्राण तत्त्वको रक्षा गरिरहेको रगत एक अपरिहार्य कुरा हो। दुर्घटना वा शल्यक्रिया लगायतका समयमा रक्तदान आवश्यक पर्छ। हामीहरू सबैजना दुर्घटना वा रोगको शिकार हुन सक्छौँ र रगत हामीलाई या हाम्रो आफन्तलाई आवश्यक पर्न सक्छ। तसर्थ समयमै रक्तदान गरौँ। हामीहरूले रक्तदान गरेकै कारणले पनि एउटा आमा बुवाले आफ्नो बच्चा सकुशल पाउन सक्छन्। एउटा परिवारले आफ्नो प्रिय सदस्यको जीवन पाउन सक्छ। समाजले अकालमै कोही सदस्य गुमाउनु नपर्ने अवस्था सिर्जना हुन्छ। रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै पनि हानि गर्दैन र एक हिसाबले ताजगी अथवा रगत फ्रेस हुने काम पनि गर्छ। कसैको ज्यान जोगाउन डाक्टर नै हुनुपर्छ भन्ने पनि छैन। रक्तदाताहरू वास्तवमा भगवानका प्रतिरूप हुन्। नेपालमा पनि पछिल्लो समयमा रक्तदान गर्नेहरूको क्रम बढिरहेको छ। रक्तदान गरेमा जीवनमा सबैभन्दा ठूलो सेवा गरेको ठहरिनेछ। कतिपय मानिसहरू रक्तदान गर्न डराउने पनि हुन्छौँ। यो डराउनु पर्ने कुरा हुँदैन। यदि हामीले रक्तदान गर्न उपयुक्त छैन भने रक्तदान गर्ने ठाउँमा विशेषज्ञ व्यक्तित्वहरूले त्यसबारे जानकारी गराउने हुनेछ। तसर्थ हामीले आफूले पनि रक्तदान गरौँ र सबैलाई रक्तदान गर्न अभिप्रेरित गरौँ। यो दिवसको मुख्य सार्थकता पनि यसैमा रहनेछ। आजको कार्यक्रममा हामी रक्त क्यान्सरका बारेमा चर्चा गर्नेछौँ। हाम्रो खानपिन, आहार व्यवहार, समयमै सचेत सजग नहुने बानी, शारीरिक अवस्था, स्वास्थ्यप्रतिको सजगता नहुनु जस्ता थुप्रै कारणले मानिसहरू क्यान्सर रोगको शिकार भइरहेका छन्। हाम्रो अज्ञानता, सानो हेलचक्र्याई र लापरवाहीका कारण पीडा, खर्च, दुःख र जीवनको क्षति हुने अवस्था पनि आउन सक्छ। तसर्थ आज हामी धेरै मानिसलाई प्रभावित बनाउँदै गएको क्यान्सर रोग, क्यान्सरभित्र पनि रक्त क्यान्सरका बारेमा जानकारी दिने जमर्को गर्नेछौँ। आज हामी क्यान्सर रोग भनेको के हो, यो रोग लाग्ने कारण, यसका लक्षण, यो रोग लाग्न नदिने उपाय, उपचार पद्धति, यसबाट बच्न बचाउन व्यक्ति, घर, परिवार, समाज, सरकारको दायित्व तथा भूमिका के हुनुपर्छ भन्ने जस्ता आम चासोका विषयमा संवाद गर्नेछौँ। आजको संवादका लागि हुनुहुन्छ वरिष्ठ रक्त क्यान्सर बोन म्यारो प्रत्यारोपण विशेषज्ञ, हामी सरल भाषामा ब्लड क्यान्सर विशेषज्ञ भनेर पनि बुझ्न सक्छौँ, डाक्टर विशेष पौडेल आजको हाम्रो अतिथि हुनुहुन्छ। उहाँ सिभिल अस्पताल काठमाडौँ नयाँ बानेश्वरमा कार्यरत डाक्टर हुनुहुन्छ। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
नमस्कार, धन्यवाद।
डाक्टर साहब, यो क्यान्सर रोग भनेको के हो? डाक्टर साहब, यहीबाट आजको यो संवाद प्रारम्भ गरौँ न।
अब क्यान्सर रोग भन्नाले चाहिँ हाम्रो शरीरमा अनियन्त्रित तालले कोषहरू बढेको बढै गर्नुलाई चाहिँ हामी क्यान्सर भन्छौँ। शरीरमा कोषहरू बढिसकेपछि त्यो धेरै बढ्यो, अब यसलाई नियन्त्रण गर्नुपर्छ र यसलाई चाहिँ बन्द गर्नुपर्छ भनेर शरीरले एउटा सिग्नल हामीलाई दिने गर्छ। त्यो सिग्नल दिने प्रक्रियामा गडबड भयो भने चाहिँ बढेको कोष बढेको बढै गर्ने, बन्दै नहुने र मल्टिप्लाई हुँदै जाने, एउटा सेल दुईटा, दुईटा सेल चारवटा, त्यसरी मल्टिप्लाई हुँदै जाने समस्यालाई चाहिँ हामी क्यान्सर भन्छौँ।
हजुर, जस्तो यहाँले अनियन्त्रित तरिकाले कोषहरू बढ्ने भन्नुभयो, जस्तो यो कोषहरू बढ्ने कारण के हो डाक्टर साहब?
अब जस्तै अब किन क्यान्सर हुन्छ त भनेर चाहिँ हामीलाई अहिलेसम्म थाहा भए यो चिजले गर्दा क्यान्सर हुन्छ है भनेर थाहा पाउने चाहिँ हामीसँग 5-6 चिजहरू छन्। जस्तै रगतको क्यान्सरको विषयमा कुरा गर्ने हो भने चाहिँ म रगत रोग विशेषज्ञ भएको हिसाबले रगतको र क्यान्सरमा चाहिँ जस्तो पहिला कोही मान्छेलाई क्यान्सर भएर किमोथेरापी दिएको छ भने त्यो मान्छेलाई भोलि रगतको क्यान्सर हुने चान्सेस अलिकति हाई हुन्छ। त्यस्तै गरेर लामो समयसम्म कोही मान्छेले चाहिँ विकरणमा जस्तो रेडियो एक्टिभ मेटेरियलहरू हुने जस्तो विकरणमा काम गर्नुभएको छ भने पनि मान्छेलाई पनि भोलि गएर रगतको क्यान्सर हुने समस्याहरू हुन्छ। त्यस्तै गरेर कुनै कतिपय भाइरल इन्फेक्सनहरू जस्तो पेटमा हुने एच पाइलोरी भन्ने ग्यास्ट्रिक गराउने भाइरसले पनि रगतको एक दुईवटा क्यान्सरहरू गराउन सक्छ। त्यस्तै गरी इस्टर्न बार भाइरस भन्ने एउटा भाइरस हुन्छ, त्यो भाइरसले पनि रगतको क्यान्सरहरू गराउन सक्छ। त्यस्तै गरी लामो समयसम्म केमिकल जस्तो बेन्जिन नामक केमिकलमा लामो समयसम्म काम गरेको छ भने पनि त्यो केमिकलले गर्दा रगतको क्यान्सर हुन सक्ने सम्भावनाहरू हुन्छ। यिनीहरू चाहिँ हामीसँग ठोस प्रमाण भएको चिजहरू हुन्, यिनीहरूले गर्दा क्यान्सर हुन्छ भन्ने कुरा चाहिँ हामीलाई थाहा छ। तर यिनीहरू बाहेक अरू धेरै चिजहरू यही कारणले गर्दा, यसले नै गर्दा क्यान्सर भएको र ठोस कारण यही हो भनेर भन्न सक्ने अवस्था चाहिँ छैन। मेडिसिनमा अब विकास भएको हिसाबले हेर्ने हो भने चाहिँ क्यान्सर हुँदाखेरि के म्युटेसनहरू हुन्छ, कुन कुन प्रोटिनहरू बढ्छ, कुन कुन इन्जाइमहरू तल माथि हुन्छन्, ती कुराहरू चाहिँ हामीलाई थाहा छ। तर के कुराले गर्दा त्यस्ता म्युटेसनहरू भए भन्ने कुरा चाहिँ अहिलेसम्म पनि पत्ता लगाउन सकेको छैन। यो 3-4 कुरा भए
क्यान्सर चाहिँ कति प्रकारको हुन्छ डाक्टर साहब? जस्तो रक्त क्यान्सर भित्र पनि हामी त्यसलाई केही वर्गीकरण गर्छौँ कि, अथवा समग्र क्यान्सर भित्र हामी रक्त क्यान्सरलाई लिन्छौँ कि, कसरी क्यान्सरलाई वर्गीकरण गरेर हेर्ने गरिन्छ?
अब रगतको क्यान्सरको कुरा गर्दाखेरि चाहिँ सामान्य भाषामा भन्दाखेरि, सबैले बुझ्ने गरी भाषामा भन्दाखेरि चाहिँ रगतको क्यान्सरलाई 2 भागमा वर्गीकरण गर्न सकिन्छ। एउटालाई चाहिँ अक्युट भन्ने, अक्युट भनेको मतलब चाहिँ उपचार नगरेको खण्डमा तपाईँको 3-4 एक 2 भित्रै बिरामीको ज्यान जान सक्ने, र अर्को चाहिँ क्रोनिक जसलाई दीर्घ भनिन्छ, त्यो चाहिँ कस्तो भन्दाखेरि शरीरमा क्यान्सर हुने यसले बिरामीलाई उपचार नगरेको खण्डमा पनि 6-8 या 1-2 पनि केही पनि नहुने, कसै कसैलाई वर्षौंसम्म केही पनि नहुने, त्यस्तो किसिमको क्यान्सर हुन्छ। र सम्पूर्ण रगतको क्यान्सरलाई उपचारै गर्न पर्छ भन्ने पनि छैन, कतिपय क्यान्सरहरूलाई चाहिँ तपाईँको क्यान्सर लागिसकेपछि पनि वेट एन्ड वाच गर्न सकिन्छ, त्यसलाई चाहिँ लामो समयसम्म फलोअपमा बिरामीलाई राखेर परेको खण्डमा मात्र उपचार पनि गर्न सकिन्छ भने, कति छ रगतको क्यान्सरहरूलाई चाहिँ पत्ता लागेको दिनमै 1 पनि ढिलो नगरिकन उपचार सुरु गरिहाल्नु पर्ने खालको हुन्छ। त्यही भएर सरल भाषामा मैले अघि भने चाहिँ रगतको क्यान्सर पनि विभिन्न किसिमका हुन्छन्। तपाईँको हरेक क्यान्सरलाई केलाउँदै जाने भने सम्भवतः रगतको क्यान्सर मात्रै तपाईँको 50+ किसिमकाहरू हुन्छन्। तर अब एकदमै बुझ्ने भाषामा गर्दाखेरि चाहिँ मैले अघि भने जस्तै उपचार चाहिहाल्ने, कसैलाई चाहिँ उपचार अलिक रोग लागिसकेपछि नै उपचार अलिक पछि चाहिने, या कसै कसैलाई गर्नै नपर्ने खालका समेत हुन्छन्।
क्यान्सर धेरै प्रकारका हुन्छन्, हामीले धेरै बुझ्नु भन्दा पनि डाक्टर साहबले अहिले भने जस्तो 3 किसिमका रक्त क्यान्सर भनेर हामी बुझ्न सक्ने भयौँ। एउटा चाहिँ तत्काल उपचार गर्नुपर्ने, एउटा उपचारमा थोरै केही समय ढिलो हुँदा त्यति धेरै असर नगर्ने, र कुनै क्यान्सर चाहिँ उपचारै गर्न नपर्ने अवस्थाका पनि हुन सक्छन्। तर कुनै क्यान्सर फेरि उपचार गरिएन भने, तत्काल उपचार गरिएन भने यसले मान्छेको ज्यानै जान सक्ने कुरा पनि आयो। क्यान्सर रोग जन्मजात अथवा वंशाणुगत हुने गर्छ कि गर्दैन?
यो रगतको क्यान्सरमा तपाईँको एक किसिमको मायलोप्रोलिफेरेटिभ न्योप्लाज्म भन्छौँ हामी, हाम्रो भाषामा भन्दाखेरि एमपिएन भन्ने एक किसिमको रोग छ। अब अहिले हेर्ने हो भने त्योवटा एमपिएन त तपाईँको मान्छे गर्भमा हुँदादेखि नै प्रक्रिया सुरु हुन्छ भन्ने कुराहरू पनि अहिले आइरहेछ, अध्ययनले देखाइरहेछ। त्यही भएर कतिपय रगतका क्यान्सरहरू जस्तो लिम्फोमा भन्ने एक हुन्छ रगतका क्यान्सरहरू, तिनीहरू चाहिँ वंशाणुगत हुन सक्छन्। परिवारमा छ भने, कसैलाई क्यान्सर भएको छ भने अर्को मान्छेलाई पनि क्यान्सर हुने सम्भावना हुन्छन्। तर सबै रगतका क्यान्सर चाहिँ तपाईँका वंशाणुगत हुँदैनन्, केही चाहिँ वंशाणुगत हुन्छन्, र कसै कसैको सम्बन्ध त तपाईँको भ्रूणमा भएदेखि नै क्यान्सरको त्यो म्युटेसनहरू देखिएको पनि छ। त्यही भएर अब यसमा अध्ययन अझ जारी छ। भोलिको दिनमा मेरो विचारमा धेरै क्यान्सरहरू चाहिँ यसरी चाहिँ वंशाणुगत हुन्छन् भनेर चाहिँ अध्ययन आएमा हामी चाहिँ सरप्राइज हुनुपर्ने अवस्था चाहिँ रहँदैन जस्तो लाग्छ मलाई।
एउटा सर्वसाधारणले कस्तो चाहिँ सर्छ, कस्तो चाहिँ वंशाणुगत रूपमा सर्दैन भनेर बुझ्न सक्ने अवस्था रहन्छ कि डाक्टर साहबहरूले परीक्षण गरेर हेरेपछि मात्रै यो थाहा हुने हो डाक्टर साहब?
मैले अघि भने रगतको रोग त तपाईँको एक एकवटा केलाएर हेर्ने हो भने त 50 भन्दा बढी छ होइन?
हजुर।
तर अब त्यसमा पनि अहिलेसम्म अनुसन्धानले भनेको र थाहा भएको 3-4 किसिमको चाहिँ वंशाणुगत हुन्छन्, तर अरू चाहिँ वंशाणुगतै हुन्छ भनेर प्रमाणित चाहिँ भइसकेको छैन। तर अब यसमा धेरै अध्ययनहरू भइरहेछ, धेरैले वंशाणुगतसँग यसको सम्बन्ध छ भन्ने धेरै अध्ययनहरू भइरहेछ। तर आजको दिनमा भन्दाखेरि चाहिँ अब सबैजनाले बुझ्ने भाषामा भन्यो भने होइन, जस्तो लिम्फोमाहरू भन्ने हुन्छ, अब सिएलएल क्रोनिक लिम्फोसाइटिक ल्युकेमिया होइन, अनि कतिपय नन हस्किन्स लिम्फोमाहरू, अब जुन सर्वसाधारणलाई यो कुरा बुझाउन अलिकति गाह्रै हुन्छ। त्यही भएर चाहिँ क्यान्सर भएको छ भने एकचोटि चाहिँ रगत रोग विशेषज्ञसँग भेटेर यो किसिमको क्यान्सर चाहिँ वंशाणुगत हुन सक्ने सम्भावना छ छैन भनेर चाहिँ उहाँले परामर्श लिनु चाहिँ जरुरी छ।
हजुर, सबैभन्दा राम्रो उपाय यदि आफ्नो घर परिवारमा कसैलाई क्यान्सर भएको छ भनेदेखि सन्तानमा यो सर्ने सम्भावना छ कि छैन भनेर हामीले डाक्टर साहबहरूसँग सम्पर्क गर्यौँ भने परीक्षणबाट त्यो कुरा जानकारी प्राप्त गर्न सकिन्छ होइन डाक्टर साहब?
होइन, परीक्षणै गर्नु पर्दैन। कतिपय त अब जस्तो यसमा रिलेसन भएको देखिन्छ होइन, किसिमको क्यान्सर चाहिँ यसरी वंशमा आउन सक्ने सम्भावना भन्ने हो, सबैलाई हुन्छ भन्ने होइन, होइन सम्भावना 80% छ, बाँचुन्जेल आमा बुवालाई यो क्यान्सर भएको छ भने तपाईँलाई यो क्यान्सर हुने सम्भावना यति छ भनेर त्यो सम्भावना चाहिँ निकाल्न सकिन्छ।
आम मानिसले डाक्टर साहबहरूसँग कस्तोको अवस्थामा सम्पर्क गर्नुपर्छ त्यो बारे अलिकति बताइदिनुहोस् न।
जस्तो भन्नु सम्पूर्ण रगतको रोगको, चाहे त्यो क्यान्सर होस् र चाहे त्यो क्यान्सर नहोस् होइन, सम्पूर्ण रगत रोगको चाहिँ एकै किसिमको प्रेजेन्टेसन हुन्छ होइन। जस्तो भन्नु अब धेरै जस्तो रगत रोगमा चाहिँ के हुन्छ भनेदेखि रक्त अल्पता भएर तपाईँको चाहिँ बिरामीलाई सास फेर्न गाह्रो हुने, हिँड्दाखेरि एकदमै थकान महसुस हुने, हिँड्न नसक्ने हुन्छ। त्यस्तै गरेर चाहिँ रगतले हाम्रो रोग शरीरमा हुने इन्फेक्सनसँग प्रतिरक्षा गर्ने भएर चाहिँ त्यो रगतमा क्यान्सर भइदियो भने त्यो कोषहरूले राम्ररी काम नगर्ने भएको कारणले चाहिँ बिरामीहरूलाई संक्रमण हुने चान्सेसहरू, जस्तो इन्फेक्सनहरू, निमोनियाहरू, अनि त्यसपछि पिनासहरू र दिशा गर्ने ठाउँ मुखभित्रमा घाउहरू आउने समस्याहरू हुन्छ। त्यस्तै गरेर रगतमा हुने एउटा कोष जसलाई हामी प्लेटलेट भन्छौँ, त्यो चाहिँ तपाईँ रगत जमाउने काम गर्छ। रगतको क्यान्सरमा कुनै क्यान्सरमा बढी हुने र कुनै क्यान्सरमा यो एकदमै कम हुने भएर कसैको रगत जम्नेदेखि लिएर अत्याधिक मात्रामा रक्तस्राव हुने समस्याहरू हुन्छन्, हड्डीहरू दुख्ने हुन्छ रगतको क्यान्सरमा, कुनै कुनै क्यान्सरमा एकदमै हड्डी दुख्नेहरू हुन्छ। र त्यस्तै गरेर चाहिँ शरीरमा तपाईँको गिर्खाहरू, घाँकीमा, काखीमा, काँसमा गिर्खाहरू आउने हुन्छ। त्यस्तै गरेर चाहिँ कुनै कुनै रगतको क्यान्सरमा तपाईँको पेट एकदमै फुल्ने, फियो सुनेर पेट फुलेको अनुभव हुने, त्यस्तोहरू हुन्छ। सामान्यतः भन्नु रक्त अल्पतामा पनि हुने श्वासमा हुने, हिँड्न नसक्ने, थाक्ने हो, क्यान्सरमा पनि तपाईँको हुने यही हो। त्यही भएर यो सिम्टम्स हेरेर यही यस्तो भयो भने क्यान्सर हो भनेर चाहिँ ठोकुवा साथ चाहिँ भन्न सकिँदैन। तर यस्तो समस्याहरू छ, देखिएको छ भने चाहिँ एकचोटि चाहिँ सम्बन्धित डाक्टरलाई परामर्श लिएकै राम्रो, किनकि मैले अघि भने चाहिँ क्यान्सरमा हुने क्यान्सर बाहेक अरू रोगमा चाहिँ अर्कै किसिमको हुने भने चाहिँ रगतमा हुँदैन। रगतमा तलमाथि भइसकेपछि क्यान्सर भए पनि क्यान्सर नभए पनि देखिने लक्षण चाहिँ एकै किसिमको हुन्छ। त्यही भएर यस्तो लक्षणहरू देखिने बित्तिकै परामर्श लिनु चाहिँ एकदमै जरुरी छ।
हजुर, जस्तो अब हामी बाहिर के सुन्ने गर्छौँ भने विकास उन्मुख मुलुकहरूमा हेपाटाइटिस बी सी जस्ता अन्य कारणहरूले पनि क्यान्सर रोग संक्रमण भएको देखिएको छ भन्ने कुराहरू हामी सुन्छौँ, यो वास्तविकता हो कि के हो डाक्टर साहब?
रगतको क्यान्सर कुरा मैले कुरा गर्दाखेरि कतिपय भाइरल इन्फेक्सनले पनि रगतको क्यान्सरहरू गराउँछन् होइन। जस्तो अघि मैले तपाईँ पेटमा गराउने थिएँ जुन ग्यास्ट्रिकको जुन एच पाइलोरी भन्ने जुन ब्याक्टेरिया छ त्यसले पनि क्यान्सर गराउँछ भने नि मैले, त्यसरी नै संक्रमणले पनि इन्फेक्सनको कारणले पनि जस्तो हेपाटाइटिस बी र हेपाटाइटिस सीले गर्दा भोलि गएर लिभरको क्यान्सर हुने चान्सेसहरू पनि हुन्छ, नहुने होइन। त्यही भएर हाम्रो नेपालमा पनि उसमा मात्र डेभलप देशमा मात्र होइन, नेपालमा पनि हेपाटाइटिस बी र हेपाटाइटिस सीले कलेजोको क्यान्सर गरिएका बिरामीहरू प्रशस्त भेटिन्छ। त्यही भएर यो कुरा सत्य हो, बी र सीले गएर पछि गएर कलेजोको क्यान्सर चाहिँ गराउन सक्छ।
अब यो क्यान्सर रोग जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्ने सम्भावना हुन्छ कि, अथवा त्यसमा पनि कुनै समूह चाहिँ जोखिम समूह भनेर वर्गीकरण गरिने हुन्छ कि?
यो क्यान्सर रोग चाहिँ, रगतको क्यान्सर रोग चाहिँ सबै उमेरको मान्छेहरूलाई हुन सक्छ। जस्तो बच्चामा एक किसिमको रगतको क्यान्सर जसलाई हामी एएल अक्युट लिम्फोब्लास्टिक ल्युकेमिया भन्छौँ, त्यो एकदमै कमन समस्या हो होइन। बच्चामा तपाईँको चाहिँ 10 वर्षभन्दा कम उमेरको बच्चामा यो रगतको यो एएलएल भन्ने क्यान्सर एकदमै देखिन्छ। त्यस्तै गरेर 20-30 वर्षको उमेरमा चाहिँ तपाईँको हस्किन्स लिम्फोमा भन्ने एक किसिमको रगतको क्यान्सर, त्यसपछि सिएमएल भन्ने अर्को किसिमको क्यान्सरहरू बढी नै मात्रामा देखिन्छ। त्यस्तै गरेर एएमएल भन्ने अर्को किसिमको रगतको क्यान्सरहरू देखिन्छ। अनि उमेर बढ्दै गइसकेपछि फेरि नन हस्किन्स लिम्फोमा भन्ने, त्यसपछि त्यहाँबाट अक्युट ल्युकेमिया भन्ने, एएमएल भन्ने, मल्टिपल मायलोमा भन्ने रगत क्यान्सरहरू देखिन्छन्। र झन् अझ उमेर धेरै नै बढिसकेपछि पनि एमडिएस भन्ने रगत एक किसिमको क्यान्सर, ल्युकेमिया भन्ने अर्को किसिमको क्यान्सरहरू देखिन्छ। त्यही भएर हरेक उमेरमा भनौँ न रगतको क्यान्सर चाहिँ अरू क्यान्सरहरू जस्तै यो उमेर कुमार मान्छेमा बढी देखिन्छ भन्ने नै छैन। विभिन्न किसिमका रगतका क्यान्सरहरू छन् र सबै उमेरका मान्छेमा चाहिँ रगतका क्यान्सरहरू त्यही अनुपातमा देखिन्छ।
नेपालमा रक्त क्यान्सरको अवस्था कस्तो छ, यो रक्त क्यान्सरको अवस्था बारे पनि अलिकति बताइदिनुहोस् न डाक्टर साहब।
मैले नेपालमा प्र्याक्टिस गर्न थालेको चाहिँ 2007 मैले बिर अस्पतालमा थिएँ पहिला। त्यो र अहिलेको कम्पेयर गर्ने हो भने चाहिँ अहिले चाहिँ अब पहिलाको भन्दा धेरै रगत क्यान्सरका बिरामीहरू भेटिन्छन्। अब यसलाई मैले दुई हिसाबले हेर्छु। पहिला चाहिँ सबै ठाउँमा प्याथोलोजिस्ट डाक्टरहरूको चाहिँ दरबन्दी नभएर कतिपय क्यान्सर नभेटेको पनि हुनसक्छ। तर अब अहिले देशमा धेरै जसो जिल्ला अस्पतालहरूमा पनि प्याथोलोजिस्ट डाक्टरहरूको दरबन्दी भएर यो रोग पहिलाको अनुपातमा धेरै भेटिएको पनि हुनसक्छ। अहिले हेर्ने हो भने सिभिल हस्पिटल एकमात्र अहिले तपाईँको देशभरिको रगत रोगको उपचारको लागि एकदमै प्रसिद्ध भएको छ। त्यहाँको डेटा हेर्ने हो भने तपाईँको पहिलाको अनुपातमा एकदमै धेरै रगत क्यान्सरका बिरामीहरू हामीले उपचार गरेका छौँ। उपचार पनि तपाईँको अवश्य फेरि अर्को कुरा के पनि हुनसक्छ भन्दाखेरि अब सिभिल हस्पिटलमा त तपाईँको बोन म्यारो प्रत्यारोपण समेतको सुविधा भएर देशभरिको सबै ठाउँबाट चाहिँ त्यही अस्पतालमा रगत रोगको बिरामीहरूलाई चाहिँ रिफर गर्ने भएर पनि झट्टै हेर्दाखेरि न एकदमै बढेको हो कि भनौँ सबै बिरामी त्यही ठाउँमा मात्र आउने भएर चाहिँ बढेको हो कि भनेको जस्तो पनि हामीलाई चाहिँ अनुभूति भएको थियो। पछि हेर्दै जाँदाखेरि र देशभरिको यो क्यान्सर रेजिस्ट्रीको डेटाहरू हेर्दाखेरि चाहिँ साँच्चीकै रगतको क्यान्सरका बिरामीहरू चाहिँ पहिलाको अनुपातमा बढेको भेटिएको छ। तपाईँको यही कार्यक्रम मार्फत चाहिँ म एक दुईवटा कुरा के पनि प्रश्न पार्न चाहन्छु भने अहिले रगतको क्यान्सर लाग्यो भन्दैमा पहिलेको जस्तो निकै नहुने अवस्था चाहिँ होइन है। कतिपय रगतका क्यान्सरहरूलाई त तपाईँको उपचार पद्धतिद्वारा किमोथेरापी पद्धतिद्वारा नै निको पार्न सकिन्छ। कतिलाई बोन म्यारो प्रत्यारोपण गरेर निको पार्न सकिन्छ। जस्तो हामी कहाँ पहिला चाहिँ धेरै मान्छेको बुझाइ के थियो भन्दाखेरि र अहिले पनि कति मान्छेको बुझाइ के छ रगतको क्यान्सर लाग्ने बित्तिकै मान्छे बाँच्दैन मान्छे मरिहाल्छ भन्ने छ। त्यो चाहिँ सरासर झुट हो आजको दिनमा हेर्दाखेरि, किनकि तपाईँले विचारै गर्ने हो र यसलाई अध्ययनै गरेर हेर्ने हो भने सम्भवतः सबभन्दा बढी निको हुने क्यान्सर नै रगतको क्यान्सर हो अरू क्यान्सरको तुलनामा। त्यही भएर रगतको क्यान्सरको उपचार हुन्छ र नेपालमा आजको दिनमा रगतको क्यान्सरको सम्पूर्ण किसिमको उपचार तपाईँको किमोथेरापीदेखि लिएर बोन म्यारो प्रत्यारोपण समको सेवा सिभिल अस्पतालमा मात्र उपलब्ध छ। त्यही भएर रगतको क्यान्सर भयो भन्दैमा हातेर उपचारै हुँदैन उपचार गर्नु नै बेकार हो भन्ने जुन भ्रम जनमानसमा छ त्यसलाई चाहिँ हटाउन एकदमै जरुरी छ।
हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, आज हामी रक्त क्यान्सरका बारेमा कुराकानी गरिरहेका छौँ र आज हामी रक्त क्यान्सरको विषयमा कुराकानी गर्नका लागि वरिष्ठ रक्त क्यान्सर रोग विशेषज्ञ अथवा बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डाक्टर विशेष पौडेल हाम्रो अतिथिका रूपमा हुनुहुन्छ र आदरणीय श्रोताहरूले रेडियो नेपालबाट यो संवादलाई सुनिरहनु भएको छ। डाक्टर साहब, जस्तो यहाँले भने जस्तै, किनभने म फेरि यही संवादको क्रममा जोडिन चाहन्छु, यहाँले भने जस्तै सिभिल हस्पिटलमा बेड पाउनै गाह्रो, किनभने यो क्यान्सर रोग आफैमा उपचार गर्न महँगो पनि छ जटिल पनि छ, धेरै कुरा यसका लागि हाम्रो जस्तो मुलुकमा कठिनाइ छ, आम नागरिकले यसमा धेरै दुःख पाइरहेको अवस्था छ, सिभिल हस्पिटलमा सीमित कोटा छ, सबै मान्छेले त्यही गर्ने हुनाले अलिकति गाह्रो पनि भइराखेको अवस्था छ, अब यसलाई सरकारले पनि अवश्य पनि ध्यान दिनुपर्छ भन्ने गुनासोहरू पनि हामीले सदैव सुन्ने गर्छौँ। जस्तो अब आम मानिसले सुरुमै कसरी थाहा पाउने, मलाई यो रक्त क्यान्सरको सम्भावना छ अथवा मलाई भयो कि भनेर केही लक्षणहरूका आधारमा उसले अनुमान गरेर डाक्टर साहबहरूसँग आउने त्यस्ता केही आधारहरू छन् डाक्टर साहब, यसका केही सर्वसाधारणले आकलन गर्न सक्ने केही लक्षणहरू छन्?
जस्तै अब यसमा चाहिँ अब भन्नु अत्याधिक मात्रामा चाहिँ तपाईँको रक्तस्राव भएमा जस्तो दाँतबाट गिजाबाट धेरै रगत गयो शरीरभरि निल टाटाहरू आयो अनि त्यसपछि त्यहाँबाट त्यो टाटा आउनु सँगसँगै शरीर एकदमै गलेर जाने र शरीरमा गिर्खाहरू गाँठाहरू देखियो भने चाहिँ न यो रगतकै नराम्रै रोग हो कि भनेर चाहिँ सम्बन्धित चिकित्सकलाई भेटिहाल्नुपर्छ। र त्यसमध्ये पनि धेरै जस्तो रगतको रोगको चाहिँ तपाईँको रगत जाँचेर नै पत्ता लगाउन सकिन्छ। धेरै जस्तो लिक्युमियाहरू चाहिँ तपाईँको रगतै जाँचेर पनि पत्ता लाग्न सक्छ। त्यही भएर अब त्यस्तो अत्याधिक मात्रामा थकान हुने त्यसपछि शरीरमा गाँठाहरू आउने निना निना डामहरू आउने नाकबाट गिजाबाट पिसाब गर्ने ठाउँबाट चाहिँ रगत गएको देखिने भएको खण्डमा चाहिँ तुरन्त गएर सम्बन्धित चिकित्सकलाई देखाएर रगतको जाँच गरेको खण्डमा चाहिँ यो रोग पत्ता लाग्न सक्छ।
सकेसम्म त रोग लाग्न नदिनै पाए राम्रो हो, लाग्नै नदिने उपाय के, कसरी सजग बनेर के गरेर हामीले सकभर क्यान्सर रोग लाग्न नदिने उपाय के हुन्छ, रोग लागिहाल्यो भनेदेखि उपचार विधि पद्धति चाहिँ के कस्ता छन् नि डाक्टर साहब?
अब अरू क्यान्सरको बारेमा चाहिँ मलाई त्यति आइडिया भएन, तर रगतको क्यान्सरलाई चाहिँ यो गरेर मैले चाहिँ यो परिवेशमा बसेर मैले यो खाएर यो नखाएर रगतको क्यान्सर लाग्न दिन्न भन्ने चाहिँ हुँदैन। किन भन्दाखेरि तपाईँको यो अहिलेसम्मको जति पनि अध्ययनले यो खानासँग अरू चिजहरूसँग चाहिँ यसको सम्बन्ध भएको कुरा देखाउँदैन। साधारण रुगाखोकी लाग्यो ज्वरो आयो भनेर रगत जाँच्दा जाँदाखेरि रगत क्यान्सर भएको पुष्टि हुने हो। त्यही भएर चाहिँ अरू क्यान्सर जस्तो अब चुरोट कम खाएर चाहिँ फोक्सोको क्यान्सर कम हुने नहुने दिने होइन, त्यस्तै गरेर तपाईँको परिवारमा चाहिँ पाठे घरको र ओभारीको क्यान्सर छ भने चाहिँ पाठे घर बिमारी झिकेर फाल्ने या स्तन झिकेर फालेर चाहिँ क्यान्सरको अवस्था कम गराउने भन्ने चाहिँ यो रगतको क्यान्सरमा त्यस्तो कुराहरू चाहिँ छैन। अब रोग लागिसकेको खण्डमा चाहिँ अघि मैले भने जस्तै पहिलाको जस्तो अवस्था पनि रहेन, जस्तो निकै नहुने, उपचारै गर्न नसकिने, आज देशभित्र नै यी सबै उपचारका विधिहरू हामीसँग उपलब्ध छन्। रगतको रोगको लागि र रगतको क्यान्सरको लागि आज विदेश जान पर्ने अवस्था पटक्कै छैन। सम्पूर्ण कुराहरू चाहिँ तपाईँको देशभित्रै सिभिल अस्पतालमा उपलब्ध छ। अब तपाईँले अघि भने चाहिँ क्यान्सरका उपचार चाहिँ रगतको क्यान्सरको उपचार तपाईँको कि चाहिँ किमोथेरापी विधिबाट गर्ने हो, किमोथेरापी विधिबाट निको हुन्छ भने किमोथेरापी मात्र गर्ने होइन, किमोथेरापी विधिबाट निको हुँदैन, औषधि चलाएर निको हुँदैन भने त्यसलाई निको पार्नको लागि बोन म्यारो प्रत्यारोपण पनि गर्न सकिन्छ। अब रह्यो सीमित कोटा, अब अस्पताल सानो, सरकारले कसरी एड्रेस गर्न सक्छ त भन्ने कुरामा चाहिँ मलाई चाहिँ के लाग्छ भन्दाखेरि क्यान्सरले गर्दा देशमा कति आर्थिक नोक्सानी भएको छ, कति पैसा विदेश जान्छ भन्ने कुराको चाहिँ सरकारले त्यसको चाहिँ इस्टिमेट गर्नुपर्छ र त्यसको त्यो ऊ निकाल्नु पर्छ। र त्यसो गरिसकेपछि देशभरिको सम्पूर्ण सरकारी अस्पतालमा क्यान्सरको डाक्टरको दरबन्दी खोल्नुपर्छ, जसले गर्दा चाहिँ तपाईँको पोखराको मान्छे या सुर्खेतको मान्छेलाई चाहिँ काठमाडौँ आएर उपचार गर्ने होइन कि लोकलै ठाउँमा क्यान्सरको उपचार गर्न मिल्ने व्यवस्था चाहिँ सरकारले गरिदिनुपर्छ जस्तो लाग्छ मलाई, देशभरिको सम्पूर्ण बिरामीको लागि ऊ हेर्नको लागि चाहिँ। किनभने त्यो गर्न सकिन्छ पनि, र त्यसको लागि हामीले एक दुईवटा प्रोजेक्टहरू, हाम्रो एक दुईवटा प्रोग्रामहरू पनि हामीले ल्याउँदैछौँ बाहिरको युनिभर्सिटीहरूसँग मिलेर होइन, जसरी चाहिँ दुर्गममा रहेका चिकित्सक डाक्टरहरूलाई चाहिँ क्यान्सर सम्बन्धी एक वर्षको फेलोसिप तालिम दिएर र उहाँहरूसँग संवाद बारम्बार तपाईँको यो मिटिङबाट यो इन्टरनेटबाट मिटिङ गरेर कुन औषध चलाउने कसरी गर्ने भन्ने कुराहरू पनि हामीले बिस्तारै सुरु गर्न थालिसकेका छौँ। तर हामीले गर्नु र सरकारले गर्नुमा धेरै फरक हुन्छ। सरकारको तर्फबाट चाहिँ अब आजको दिनमा चाहिँ म के भन्न चाहन्छु भने सरकारी दरबन्दी हुनु पर्यो सम्पूर्ण हरेक अस्पतालमा, एउटा क्यान्सर रोग डाक्टरको चाहिँ दरबन्दी सरकारले जसरी पनि मिलाउनु पर्छ। त्यति गर्न पाइयो भने चाहिँ सबै जिल्ला अस्पतालहरूमा क्यान्सर रोगको सेवा सुचारू भएको खण्डमा चाहिँ बिरामीले चाहिँ बेड पाउने समस्या, बिरामीको चाप पनि कम गर्न सकिन्छ। ठाउँमै बसेर आफ्नै घर वरिपरि बसेर आफन्तको वरिपरि बसेर क्यान्सर रोगको उपचार चाहिँ बिरामीले आरामसाथ गराउन सक्छ।
यहाँहरू रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ र आज हामी रक्त क्यान्सरका बारेमा केन्द्रित छौँ र यस विषयमा विशेषज्ञ डाक्टरका रूपमा डाक्टर विशेष पौडेल आजको हाम्रो अतिथि हुनुहुन्छ। डाक्टर साहब, क्यान्सर रोगी प्रति गरिने व्यवहारलाई लिएर विभिन्न टिका टिप्पणी पनि हुन्छ हाम्रो समाजमा, अनि यो रोग लुकाउने प्रचलन पनि छ हाम्रोमा, लुकाउनु पर्ने हो र क्यान्सर रोगी नहुन के गर्ने होइन, रोग लाग्यो भनेदेखि व्यक्ति घर परिवार समाज अहिले यहाँले सरकारको भूमिका त अलिकति भनिदिइहाल्नु भयो होइन, यो सबै मिलेर क्यान्सर रोगीलाई त हामीले सेवा गर्ने अथवा उनीहरूले रोग व्यक्त गर्ने अथवा घर परिवारमा भन्न सक्ने, समाजमा भन्न सक्ने, सरकारसँग भन्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने हुन्छ होला, त्यसका लागि घर परिवार समाज सरकारको भूमिका के भए हुन्थ्यो भन्ने लाग्छ एउटा विशेषज्ञ डाक्टरको हिसाबले।
क्यान्सर तपाईँले एक दिन लुकाउन सक्नुहुन्छ होला, दुई दिन लुकाउन सक्नुहुन्छ होला, तर लुकाउन सकिँदै सकिँदैन। किन भन्दाखेरि बिरामीलाई चाहिँ बिरामी गल्दै गइसकेपछि, बिरामीलाई क्यान्सरले खाँदै गइसकेपछि त्यसको दुखाइदेखि लिएर सम्पूर्ण कुराहरूले गर्दा चाहिँ कसैलाई लाग्ला मैले लुकाउँछु, म लुकाएर नै यो रोगलाई पेल्छु भनेर लाग्ला, तर त्यो सम्भव हुने कुरै भएन। किन भन्दाखेरि अभ्यन्तरमा यसले चाहिँ जब विभिन्न अङ्गमा गएर यो सर्छ, त्यसपछि त्यसको दुखाइको कारणले गर्दाखेरि नै बिरामीले धेरै दिनसम्म यसलाई चाहिँ लुकाउन सक्ने अवस्थै रहेन। अब अर्को कुरा जनचेतनाको कुरा पनि हो, हाम्रोमा चाहिँ कस्तो भन्दा धेरै मान्छेहरू चाहिँ रोग लागेको धेरै पछि मात्र चिकित्सकको परामर्शले निलाउन देखिन्छ। अब यी कुराहरूलाई चाहिँ अब गाउँघरको स्वास्थ्य चौकीदेखि लिएर त्यसपछि त्यहाँबाट समाज सेवामा समर्पित मान्छेहरूबाट पनि यो कुराहरूलाई चाहिँ एड्रेस्ट गर्न पर्छ जस्तो मलाई लाग्छ होइन, किनभने उपचार चाहिँ तपाईँको छ, उपचार हुँदैन, उपचार सम्भव छ, बेलैमा उपचार गर्यो भने निको हुन्छ भन्ने कुराहरू चाहिँ यस गाउँमा नगरपालिकाका स्वयंसेवकहरू चाहिँ यसमा लाग्नु पर्छ जस्तो मलाई लाग्छ।
क्यान्सर रोगका सन्दर्भमा संक्रमण सम्भावना र सुरक्षा अनि उपचारात्मक विषयलाई लिएर मैले यो बसाइमा सोध्न भ्याएको र एउटा विशेषज्ञ डाक्टरको हिसाबले यहाँले भन्नै पर्ने केही कुराहरू छन् कि?
मैले अब भन्दाखेरि चाहिँ अघि नै मैले भनेकै कुरालाई म रिपिट गर्छु, अलिकति शङ्का भएको खण्डमा चाहिँ तुरन्त गएर चाहिँ सम्बन्धित डाक्टरको परामर्श लिनु पर्यो, त्यसपछि त्यहाँबाट उपचारको लागि तपाईँको रगतको क्यान्सर भन्दैमा उपचारै गर्न पर्ने खालको हो होइन, कतिको उपचार गर्न जरुरी छ या त्यसलाई कुर्न मिल्छ उपचारको लागि केही समयसम्म, त्यो कुराहरूको पनि परामर्श लिन एकदमै जरुरी छ। त्यस्तै गरेर चाहिँ अब उपचारको विधि पनि, उपचारको लागि तपाईँको होइन किमोथेरापीले नछोएको हो भने अझ पनि बोन म्यारो प्रत्यारोपणद्वारा पनि त्यो रोगलाई निको पार्न सकिने अवस्था पनि छ। र साँच्चै नै भन्दाखेरि आज देशमा रगत रोगको लागि तपाईँको बाहिर जान पर्ने अवस्था अहिले बन्दै भएको छ, तपाईँको नेपालमा गरिने उपचार बोन म्यारो प्रत्यारोपण अहिले संसारमा सबभन्दा सस्तो भनेर एकदमै व्यापक प्रचार पनि भएको छ। हामीले बोन म्यारो प्रत्यारोपण गर्दा हुने खर्च र हाम्रो अहिलेसम्म बोन म्यारो प्रत्यारोपण गरेका बिरामीहरूको चाहिँ कतिलाई निको भयो, कति प्रतिशत निको भयो भन्ने तथ्याङ्कहरू हामीले प्रस्तुत गर्यौँ, त्यो प्रस्तुत गर्दा गर्दाखेरि संसारभरिमा चाहिँ सबभन्दा सस्तोमा चाहिँ रगत क्यान्सरको उपचार हुने र बोन म्यारो प्रत्यारोपण हुने ठाउँ नेपाल हो भनेर आज संसारभरि सबै मान्छेलाई सम्पूर्ण मान्छेलाई त्यो अवगत भइसकेको अवस्था पनि छ। म के विश्वास दिलाउन चाहन्छु भन्दाखेरि उपचार तपाईँको सम्पूर्ण संसारभरि गर्ने उपचार विधि लगभग उस्तै हो, त्यसमा केही फरक पर्दैन। र हाम्रो तथ्याङ्क हेर्ने हो भने हामी आज पनि साउथ एसियामा रगत क्यान्सरको उपचारकोमा हामी अरू देशहरूभन्दा र इन्डियाका कतिपय ठाउँहरूभन्दा हामी अझै राम्रै छौँ र हाम्रो तथ्याङ्कहरूले त्यही देखाउँछ। त्यही भएर ढुक्क भएर चाहिँ सिभिल सर्भिस अस्पतालमा रगतको रोगको उपचारको लागि बिरामीहरू चाहिँ आउँदा हुन्छ भन्ने सन्देश चाहिँ म दिन चाहन्छु।
हजुरहरू जस्तो कतिपय विदेश गएर उपचार गराएर फर्किएका, अब हाम्रो छिमेकी मुलुक भारत होस् अथवा यहाँले भने जस्तै दक्षिण एसियाका अन्य मुलुकहरूमा अथवा विदेशका सम्पन्न भनिएका मुलुकहरूमा गएर उपचार गराएर आएका व्यक्तिहरू पनि अहिले पछिल्लो समयमा नेपालको सिभिल अस्पतालमा गरिएको उपचार, यहाँहरूले गर्नुभएको सेवाप्रति सबैले तारिफ गरेको हामी बाहिर सुन्ने गर्छौँ। अलिकति थोरै मात्रै समय छ, बोन म्यारो प्रत्यारोपण कुन अवस्थामा गरिन्छ, यो कतिको सम्भव छ, हाम्रो जस्तो आर्थिक रूपमा अलि विपन्न भएका नागरिकहरूले यो सहज रूपमा गर्न सक्ने अवस्था छ डाक्टर साहब?
जस्तो अब बोन म्यारो प्रत्यारोपण चाहिँ तपाईँको मैले अघि भने नि क्यान्सरमा यदि चाहिँ किमोथेरापी पद्धतिबाट निको नहुने रोगहरूमा क्यान्सरहरूमा चाहिँ हामीले बोन म्यारो प्रत्यारोपण गर्छौँ र बोन म्यारो प्रत्यारोपण गरेर तपाईँको रोग अनुसार तपाईँको 30-40% रोगलाई निको पनि पार्न सकिन्छ। तर अब जुन अघि तपाईँले भन्नुभयो नि हाम्रो जस्तो देशमा बोन म्यारो प्रत्यारोपण सकिन्छ त भन्दाखेरि हामीले बोन म्यारो प्रत्यारोपण सुरु गरेकै तपाईँको 2012 हामीले यो सेवा दिइरहेको हौँ। आज पनि हामीले हरेक महिनामा तपाईँको सिभिल अस्पतालमा हरेक महिनामा बोन म्यारो प्रत्यारोपण गरिरहेका छौँ। त्यो प्रत्यारोपण तपाईँको कोरोनाको बेलामा पनि हामीले चाहिँ गरि नै रह्यौँ र अहिलेसम्म पनि हामी गरि नै रहेका छौँ। अब जहाँसम्म कुरा आयो तपाईँको भारतमा बोन म्यारो प्रत्यारोपण गराउनलाई 35 लाख आइसीसम्म खर्च हुन्छ। हाम्रो नेपालमा चाहिँ हामीले चाहिँ सिभिल सर्भिस हस्पिटलमा प्रत्यारोपण गरेको चार्ज नलिने, डाक्टरले चाहिँ प्रत्यारोपण गरेको चार्ज नलिने, सरकारी रेटमै हामीले चाहिँ प्रत्यारोपण गर्ने र अस्पतालले पनि प्रत्यारोपण बापत धेरै पैसा नलिने, त्यो हिसाबमा चाहिँ हामीले चाहिँ पहिले आपसी समझदारीमा प्रत्यारोपण सुरु गर्यौँ। अघि मैले भने चाहिँ संसारको कुनै पनि ठाउँभन्दा एकदमै सस्तो पनि हो, अब भारतसँगै कम्पेयर गर्ने हो भने पनि एकदमै सस्तो भयो। अब रह्यो जस्तै किडनी प्रत्यारोपणलाई सरकारले निशुल्कै गर्ने प्रोग्रामहरू लिएर आएको छ होइन, त्यसरी नै सरकारले बोन म्यारो प्रत्यारोपणलाई पनि तपाईँको निशुल्क गर्न सक्छ जस्तो लाग्छ मलाई। किन भन्दाखेरि त्यो किडनी ट्रान्सप्लान्टमा जति खर्च हुने हो बोन म्यारो ट्रान्सप्लान्टमा पनि त्यति नै खर्च हुने हो। त्यही भएर सरकारले चाहिँ यसलाई चाहिँ हेरिदिने हो, निशुल्क गर्न नसके पनि भारी मात्रामा छुट दिने हो भने सबै नेपालीले चाहिँ बोन म्यारो प्रत्यारोपण गर्न सक्छन्। यदि चाहिएको खण्डमा यदि रोग त्यस्तै खालको हो र प्रत्यारोपण गर्नुपर्ने हो भने चाहिँ त्यो गर्न सक्छन् जस्तो मलाई लाग्छ। तर यसमा मैले अघि भने चाहिँ सरकारबाट चाहिँ यसलाई रगत क्यान्सरको रोग, थारू समुदायमा देखिने सिकल सेल, थ्यालेसिमिया, त्यस्तै गरेर रगतका अरू रोगहरू जस्तो अप्लास्टिक एनिमियाहरू, जुन हाम्रो नेपालमा यी रोग एकदमै बढी मात्रामा देखिन्छ, तपाईँको थ्यालेसिमिया, सिकल सेल, अप्लास्टिक एनिमियाहरू, यी रोगहरूलाई बोन म्यारो प्रत्यारोपण गर्न सकेको खण्डमा 90% निको पार्न सकिन्छ 100 जनामा। सरकारकै सहयोगको अपेक्षामा छौँ हामी र यदि सरकारले चाहिँ यसलाई छुट दिएको खण्डमा महिनामा 10 जनाको प्रत्यारोपण गर्न परे पनि म तयार छु गर्नको लागि।
हजुर डाक्टर साहब, यहाँले गरेको कार्यका लागि हामी आम श्रोताका तर्फबाट यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। यहाँहरूले चाल्नु भएको जस्तो गाउँ गाउँमा जाने होइन अभियान लिएर जाने गर्नुभएको छ, त्यस्ता कार्यहरूमा पनि यहाँहरूलाई अझ हौसला मिलोस्, अझ प्रेरणा मिलोस् र आम नेपालीको स्वास्थ्यमा यहाँ जसरी खट्नु भएको छ त्यसमा चाहिँ अझ सक्रियता बढोस्, हामी यो अपेक्षा पनि यो बसाइमा गर्न चाहन्छौँ। महत्त्वपूर्ण समय र विचार रेडियो नेपाल र हाम्रो स्वास्थ्य कार्यक्रमलाई दिनुभयो, यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ डाक्टर साहब।
धन्यवाद मलाई यसरी बोल्ने मौका दिनुभएकोमा, तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु र आगामी दिनमा यस्तै किसिमका प्रोग्रामहरूमा चाहिँ यदि तपाईँ बोलाउनु भएको खण्डमा म पक्कै पनि आउनेछु।
आजको हाम्रो अतिथिका रूपमा हुनुहुन्थ्यो वरिष्ठ रक्त क्यान्सर बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डाक्टर विशेष पौडेल, उहाँ सिभिल अस्पताल काठमाडौँ नयाँ बानेश्वरमा कार्यरत डाक्टर हुनुहुन्छ। तपाईँ रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, कार्यक्रमका बारेमा तपाईँका केही सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने दिन नभुल्नुहोला। पत्राचारका लागि कार्यक्रमको ठेगाना हो कार्यक्रम हाम्रो स्वास्थ्य, रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ, नेपाल। यदि तपाईँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ। हाम्रो इमेल आइडी यस प्रकार रहेको छ, swasthyahamro@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै कार्यक्रमबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।
पकवन सारा।